नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म विष्णु विश्वकर्मा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा आज हामी बंगुर र बाख्रा पालन व्यवसाय र यसका फाइदाका विषयमा दुईजना व्यवसायीसँग छलफल गर्दैछौ। अहिले गाउँदेखि शहरसम्म बंगुर पालन व्यवसाय फस्टाउँदै गएको छ। बंगुरको मासु र पाठापाठी बेचेर आय आर्जन गर्ने मुख्य उद्देश्यले बंगुर पालन व्यवसायमा आकर्षण बढ़िरहेको छ। बंगुर पालन व्यवसायमा सामान्य किसानदेखि स्थानीय तहका जनप्रतिनिधि समेत लागिरहेका छन्। चितौनको भरतपुर महानगरपालिका वडा नम्बर 12 का वडाध्यक्ष नरेन्द्र कन्दङबाले शिक्षक पेसा छाडेर बंगुर पालन व्यवसायबाट मनोज्ञ आमदानी गर्दै आउनुभएको छ। राजनीतिसँगै आय आर्जनका लागि बंगुर पालन व्यवसाय गरिरहेका कन्दङमासँग उज्यालोका चितौन सहकर्मी राधेश्याम खतिवडाले कुराकानी गर्नुभएको छ।
यहाँलाई स्वागत छ।
धन्यवाद।
विगत लामो समयदेखि बंगुर पालन गर्दै आइराख्नु भएको छ, कहिलेबाट शुरूआत गर्नुभयो बंगुर पाल्नको लागि?
मैले यो पेसा अब के गर्ने भन्ने सन्दर्भमा पहिलो तीर्थम जिल्लामा हामी जन्मेका थियौं र नरेश साक्य जस्तो सूर्य कन्दमा जस्तो हामी शिक्षणबाट प्रशिक्षित हुँदै राजनीतिमा लागेका हौं। पछि हरेक राजनीति दृष्टिकोणले सबै ठाउँमा एक ठाउँ बसाई भएन नहुँदै हामी चाहिँ चितवनमा माइग्रेसनको रूपमा हुँदै आउँदाखेरि कति बेला हामीले चाहिँ शिक्षक पेसा पनि सम्हालेको थिएँ मैले, र यो शिक्षक पेसाबाट हुँदैन अब भन्ने सोच र पार्टीमै काम गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढ्ने दौडानमा के पेसा गर्ने भनेर हामी धेरै घर मेडम र मैले चाहिँ सल्लाह गर्दाखेरि अब त्यतिखेर फस्टाउने खालको पेसाहरू केही पनि थिएन। कुखुराको विषयमा पनि त्यति माथि थिएन र हामी कुखुराको लगानी गर्न सक्ने अवस्था पनि मेरो थिएन। र पछि बिस्तारै मैले पार्टी कार्यालयमा गर्ने पार्टी कार्यालयमा काम गर्दा गर्दै अब यो व्यवसाय एउटा सञ्चालन बेगर हामी बाँच्न सकिँदैन, राजनीतिले मात्रै हुन सक्दैन। राजनीति र राजनीतिको कुरा यदि गर्ने हो भनेदेखि कुनै पेसा बेगरको राजनीति हुन सक्दैन भन्ने सोचका साथ मैले 2055 सालमा जम्मा यो स्वावलम्बन संस्थाबाट एनजीओबाट 30,000 रुपियाँ ऋण लिएर मैडम र मैले यो समूहगत हिसाबमा यो बंगुर पालन शुरू गरेका थियौं। र 55 सालमा मैले यो अहिले सिद्धिविनायक टोलमा 10 बंगुरको बच्चा लिएर शुरू गरेको पेसा हो र बिस्तारै हामी त्यहाँ बस्ती बाक्लिँदै गएपछि र त्यो पेसा वास्तवमा एक वर्ष हामीले गर्दा धेरै धराशय पनि भएको थियो र त्यो धराशय भएको पेसा देखेर मेरो मेडमले यहाँ पढाउँथिन् रेणुका पुन कन्दवाले, त्यतिखेर रेणुका मेडमले यो पेसा अब गर्नुहुँदैन तपाईँ पढाउनुहोस् भन्दाखेरि पनि यो पेसालाई रिपिट गर्नुपर्छ अब लगानी भइसक्यो डराउनु हुँदैन पेसामा भनेर मैले पुनः त्यो पेसालाई जोडेर पार्टी कार्यालयमा काम गर्दै 1 बजे म आएर आफूले दाना दिन्थेँ र मेडम र मैले मिलेर 1 बजे दाना दिन्थेँ, फेरि पार्टी कार्यालयमा म 2 बजे काम गर्न पुग्थेँ। यो हिसाबले 55 सालमा स्थापना भएको यो पाथिवरा नामक संस्था हो र यसरी हामीले दुःखको बेलामा स्थापना गरेको संस्था 55 सालमा भएको हो।
जस्तो 55 सालमा शुरूआत गर्नुभयो, त्यतिखेर थुप्रै अरू पेसा व्यवसाय पनि हुन सक्थ्यो, गाई पाल्न सकिन्थ्यो, भैँसी पाल्न सकिन्थ्यो, बाख्रा पाल्न सकिन्थ्यो, बंगुरमै चाहिँ किन आकर्षित हुनुभयो?
यो कस्तो हुँदो रहेछ भने कति कुराहरू पूर्वी भेगमा बसोबास गर्ने लिम्बू जातिहरूले लगभग बंगुर पाल्ने गरेका एउटा कुरा र देवी देवता पूजा आजा गर्न पनि बंगुरको पाठापाठी पनि नै चाहिने खालको अवस्था। अनि यो यसो सोचियो अब यो पेसा चितवनमा त्यतिखेर देखा परेको थिएन। एकजना यो टाढेको एउटा बुवाले यो तपाईँ गाई खर्कनेर पाल्नुहुन्थ्यो, अठौँ काहीँ पनि थिएन र पछि चाहिँ यो पेसै ठिक होला हो, यो कुखुरामा पनि उताप चढाव हुने साना कुरा, यही पेसा गरौँ भनेर हामीले त्यतातिर सोच बनाएर हामीले यो पेसा सुरु गरेको चाहिँ हो र बिस्तारै यो पेसाले 1 वर्षसम्म चाहिँ कुनै रूप लिनै सकेन, बिस्तारै यसले अर्को वर्ष हामीले रूप दिलाउन हामी सफल भयौँ र जाँगर पनि अलिकति चलेर गएर यसको बजार पनि व्यापक भएर गएको थियो, त्यसैले गर्दाखेरि यो पेसा नै हामीले स्थापित गर्यौं।
अब जस्तो अहिले कति छन्, खोर कस्तो छ, कति संख्याको हिसाबले कति छ?
अहिले त्यतिखेर यो पेसा हामीले 12 नम्बरै राखेका थियौं र बिस्तारै यो पपुलेसनको चाप बढ्दै गएपछि मैले 11 नम्बरमा लगभग 5 कट्ठा जग्गा किनेर यो जुन फर्मलाई मैले त्यहाँ स्थापित गरे र त्यहाँ पनि लामो समयसम्म रहन सकेन र 6-7 वर्ष मात्रै त्यहाँ रह्यो र बिस्तारै हामीले त्यो पेसालाई अब छोड्नु हुँदैन भन्ने खालको कुरा सोचेर फेरि त्यहाँ पनि पपुलेसनको जनसंख्या बढी पपुलेसन बढिसकेपछि त्यहाँका साथीहरूले सर अब तपाईँले यो फर्म चाहिँ कहीँ अन्त सार्नुपर्छ अब बाक्लिँदै गयो आफैले सोच्नुहोस् है भनेपछि म सामाजिक रूपले र राजनीतिक रूपले काम गर्ने हिसाबले पनि होइन साथीहरूले भनिसकेपछि यो हामीले यहाँ राख्नु हुँदैन र लगभग त्यहाँ पनि हामीले चाहिँ 15 कट्ठा जग्गा हामीले किनेर गरेका थियौँ यो साङ्रो भयो भन्ने खालको तर्क आइसकेपछि मैले त्यस पछाडि 66 सालमा यो देवनगरमा चाहिँ 3 बिघा आफैले जग्गा किनेर त्यो पेसालाई त्यहाँ स्थापित गरेको छु र त्यो पेसा अहिलेसम्म पनि लगातार रूपमा सञ्चालन भएको छ र अहिले लगभग चाहिँ 300 बंगुर हाराहारीमा त्यहाँ साना ठूला गरेर 300 छन् र अस्ति मात्रै मैले गरेर जाँदाखेरि ठूला मात्रै लगभग 200 रहेछन् 200 को संख्यामा ठूला र साना बच्चाहरूको लगभग 150 बच्चाहरू त्यहाँ छन् अहिले गर्दा 350 को हाराहारीमा छन् त्यसरी
लगानीको हिसाबले हामी कुन अवस्थामा पुगेका छौँ
अब लगानीको हिसाबले त यो यति नै भन्नु छैन लगानीको हिसाबले त सर म हामी त अत्यन्तै दुःख गरेको मान्छे अत्यन्तै पसिना बगाउन त मेहनतमा निर्भर गर्ने चाहिँ म मन्दिरमा पूजा गर्नु हुँदैन सबै पसिना र इमान्दारीमा बाँच्नुपर्छ भन्ने खालको म सोच बनाउने मान्छे र हाम्रो म्याडमको पनि सोच त्यस्तो हो र त्यतिखेर हामीले वास्तवमा त्यो 30,000 लगानी गरेर बिस्तारै त्यसलाई राम्रो रूप दिनको निम्ति थाइल्याण्डमा चाहिँ जुन एकजना मेरो जेठान हुनुहुन्थ्यो उहाँले पनि यो कुरामा चाहिँ सपोर्ट गर्नुभयो लगानी गर्नुपर्छ व्यापार भनेको लगानी हुँदैन भनेर उहाँले पनि सपोर्ट गरेर त्यतिखेर 11 नम्बरको जग्गा हामीले चाहिँ 9-10 लाखमा किनेको हो र बिस्तारी देवनगरमा हामीले त्यो जग्गा थोरै बेचेर फेरि त्यसको अब ठूलो क्षेत्रमा गर्नुपर्छ भनेर हामीले 3 बिघा जग्गा त्यहीँको जग्गा किनेर 3 बिघा किनेर हामीले गरेका छौँ अघि लगानीको हिसाबमा अहिले लगभग मलाई लाग्छ त्यहाँ भनेर ब्याङ्कले भ्यालुएसन गर्दाखेरि पनि 1 करोडभन्दा जग्गा बाहेक अरू नै 1 करोडभन्दा माथिको लगानी छ
केही गाह्रो साह्रो असिलो आफ्नो यो बङ्गुर पालनको क्रममा भोगेको स्मरण गर्न लायक कुराहरू के छन्
अनि यो चिज त असाध्य गाह्रो पहिलो नम्बरमा त हामीले सुरु गरेको 1 वर्ष पछाडि हाम्रो लगानी चाहिँ 1.5 लाख रुपियाँ भयो 2 लाख रुपियाँ भयो र त्यो बङ्गुर पालेको त्यतिखेर एउटा गाडीमा लोड गर्दाखेरि 40,000 चाहिँ भ्यालुएसन भयो त्यसको हाम्रो म्याडम त गुवा रोएर यो छोड्नु भनेर त्यतिखेर भयो एउटा बिटर एक्सपिरियन्स थियो तर मैले एउटै कुरा सोचिने मान्छेको अठोटको कुरा हो र इमान्दारीको कुरा भनेर यो छोड्नुहुँदैन गरियो र बिस्तारै धेरै कुराहरू राम्रो हुँदै 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 आएर अब अलिकति यो पेसामा के छ भने सामाजिक प्रेसर हुन्छ बढी यो एउटा पोल्युसन हुने कारणले सामाजिक प्रेसर हुन्छ तर त्यसैले गर्दाखेरि मैले चाहिँ यो सामाजिक प्रेसर नहोस् भनेर अहिले जुन ठाउँमा हामीले गरिरहेका छौँ त्यहाँ 3 इन्चको 3 वटा बोरिङ मैले धसाइदिएको छु र 5 मिनटमा लगभग तपाईँको 300 बङ्गुर सफा गर्न चाहिँ 10 मिनटमा सनक्क सफा हुन्छ त्यो खाले र अहिले सामाजिक प्रेसर पनि छैन नत्र भने सबैभन्दा ठूलो सामाजिक प्रेसर हो र अहिले लाइफ स्टकमा एउटा 2-4 वटा नयाँ रोगहरूको देखा पर्ने कहिले स्वाइन फ्लू भन्यो कहिले के भन्यो यो बाटो नहुँदाखेरि पनि यो बाटो भन्ने खालको तर्क वितर्क आउने योभन्दा 3 वर्ष अगाडि तपाईँको चाहिँ नेपालमा चाहिँ स्वाइन फ्लूको पुरा हल्ला गर्यो मैले लगभग आफैले 1 लाख रुपियाँ खर्च गरेर मीडिया बाज गरेर सबै पत्रकार तपाईँहरूलाई नै बोलाएर मैले चाहिँ होटल ब्याङ्कुटमा कार्यक्रम राखेपछि त्यो शान्त भएको थियो त्यस्तो खालको प्रेसर चाहिँ आइरहन्छ तर हामीले सहनुपर्छ नभन्दा अहिले आज मैले एउटा पत्रिकामा पढेको थिएँ कान्तिपुरको भित्रपट्टि पिना भन्ने एउटा रोग रहेछ त्यहाँ अब त्यो चाहिँ कहिले मलेसियामा चाहिँ 1 लाख 10 लाख बङ्गुर त्यतिखेर त्यो पिना भन्ने रोग चाहिँ देखा परेर बङ्गुर र मानिसबाट देखियो भनेर चाहिँ त्यहाँ मारेको हो भनेर आज देखिएको छ तर यथार्थ के हो त भन्दाखेरि त्यो जति पनि पत्रकार साथीहरूले हरेक कुराहरू लेख्दाखेरि वैज्ञानिक ढङ्गले पुष्टि भएको चिजहरू मात्रै लेखिदिन पनि म यो मिडिया मार्फत अनुरोध गर्छु र यदि त्यस्तो भएन भने कुनै पनि पेसा हामीले गर्न सकिँदैन र हो हल्लाको भरमा आएको चिजहरू चाहिँ मिडियाले चाहिँ अलिकति बाहिर राखे हुन्छ भन्ने खालको मैले चाहिँ अलिकति तर्क राख्न चाहेँ यसमा
अब जस्तो जीवनमा बङ्गुर पालेर काम गरिरहँदाखेरिका अन्य खालका समस्याहरूको विषयमा पनि कुरा राख्नुभयो 55 सालदेखि अहिलेसम्म बङ्गुर पालेर आउँदै गर्दा बङ्गुर पालनबाटै आफूले गरेका उपलब्धिहरू यो व्यवसायबाट मैले यो उपलब्धि हासिल गरेँ भन्ने कुराहरू चाहिँ के छन्
यो त वास्तवमा भन्ने भनेदेखि मैले भनिहालेँ सर मन्दिरमा पूजा गर्ने होइन मेहनत र पसिना बगाउने र विवेक बगाउने इमान्दारीका साथ लाग्ने हो यही सन्दर्भमा मैले के जोड्न चाहे भनेदेखि हिजो हाम्रो हकमा कुरा गर्ने म यहाँ जम्मै डेढ कठा मात्रै जग्गा लिएर बसेको मान्छे हो र त्यतिखेर त्यो डेढ कठा जग्गा पनि जतिखेर पेसा धराशय यो बङ्गुर पालन पनि एउटा धराशय हुँदाखेरि फेरि पान्दुर बेचेर त्यो स्थापना गरेको मान्छे हो र विस्तारै गर्दै भन्दै लाँदाखेरि हामीले साँच्चै इमान्दारी साथ गर्दाखेरि आज हामीले चाहिँ जुन अहिले 11 नम्बर पर्छ एक बिघा जग्गा पनि यसैबाट हामी जोड्न सफल भएको छौँ र जुन देवनगरमा अहिले गएर चाहिँ हामीले त्यहाँको अलिकति जग्गा किनेर यसैको रिप्लेसमेन्टमा हामीले चाहिँ 3 बिघा जग्गा पनि किन्न सफल भएको छौँ गर्दा हुन्छ भन्ने कुरा पनि लाग्छ यही पेसाबाट यही गरेर हामीले यही दुःख गरेर आज मैले दुईटै छोराहरू एमबीबीएस पढ्दैछन् नेपालमा एउटा विराटनगर पढ्छ एउटा यो पुरानो मेडिकलमा पढ्छ चौथो वर्षमा पढ्दैछ र विराटनगरमा अहिले पहिलो वर्षमा कान्छो चाहिँ पढ्दैछ र मैले धेरैभन्दा धेरै यहाँ मेरो आफ्नो मान्छेदेखि र यो डाँडापाखाका नानीहरूलाई पनि अत्यन्त धेरै पढाएर यहाँबाट मैले पार लगाएको छु हामी जे खान्छौँ उनीहरूले त्यही खान दिने जहाँ बस्छौँ त्यसरी बस्न दिने त्यतिखेर हाम्रो म्याडमले एउटा कुरा गर्थिन् होइन कति मान्छे पाल्नुपर्ने हामीले कति मान्छे राख्नुपर्ने भनेर तर्क गर्थिन् हाम्रो म्याडमले तर आज त्यो साँच्चै हामीले दुःख गरेको सार्थक भएर आएको छ र यो क्यारियरलाई सधैँ राख्न पाउनुपर्छ र यो चिजलाई हामीले सधैँ नेसनल वाइजमा लानु पाउनुपर्छ र राजनीतिलाई सधैँ पेसासँग जोडेर लानुपर्छ पेसाविहीनको साथीहरूले अब राजनीति त्यति बल गर्नु हुँदैन भन्ने कुरा पनि मैले राख्न चाहे र मलाई लाग्छ हामीले दुःख गरे अनुसारको साँच्चै उपलब्धि भएको छ र म आफै मास्टर्स गरेको मान्छे हो रहे पनि मैले यो पेसालाई अहिले छोडेको छुइनँ जुन दिन यो पेसाले हामीलाई मठ मन्दिरमा पूजा गरेको भन्दा राम्रो उपलब्धि दियो त्यसैले मैले जतिसुकै दुःख र जतिसुकै अहिले खर्च भए पनि बरु 2 कठा 3 कठा बेचेर त्यो बङ्गुरले एकदम दाना खाओस् तर यो मन्दिर राखे जस्तो मैले राखी छोड्छु जतिखेर कम्युनिटी प्रेसर हुँदैन त्यो बेलासम्म राख्छु भनेर म बसेको छु सर यो नाफा मात्रै मैले नहेरेर
अब जस्तो धेरै मान्छेहरू धेरै युवाहरू अहिले विदेश पलायन पनि भइराखेका छन् केही त्यस्तो सानो सानो लगानी गरेर बङ्गुर पालन गरियो भने पनि विदेश जानुबाट रोकिन सक्ने अवस्था हुन सक्छ केही सम्भावनाहरू छन्
एकदमै छ सर एकदमै छ यो कुरा चाहिँ अब राष्ट्रले पनि एउटा पोलिसी ल्याउनु पर्छ र मेरो फर्मलाई अहिले पाथिवरा पशुपालनले वास्तवमा योभन्दा 3 वर्ष अगाडि 4 लाख रुपियाँ अनुदान पनि दिएको हो त्यो मैले खोजेर हिँडेको अनुदान पनि होइन तर एउटा के अरे पशु कार्यालयका साथीहरूले जहिले पनि हाम्रो डाक्टर कार्की सरले रामकुमार कार्की सरले सर कमसेकम यत्रो फारम छ तपाईँ भर्नु नि एउटा फारम भर्नु तपाईँ केही चासै नहुने मान्छे हामीले गएर कसरी दिने एकैचोटि भन्नु त एउटा फारम भर्नुहोस् तपाईँलाई त्यसपछि हामी अगाडि 4 लाख अनुदान पनि दिनु भएको छ म डाक्टर कार्की सरलाई मैले धन्यवाद दिन्छु अहिले सिन्धुली कहाँ हुनुहुन्छ उहाँ होइन यो मिडियामा त धन्यवाद पनि दिन चाहन्छु र अर्को साथी सानो फर्महरूलाई 1-1 लाख पनि दिनु भएको छ र जसरी अहिले मलेसिया तपाईँको साउदी अरब साथीहरू जानुहुन्छ यो जति पनि कुरा छ नि त त्यतिको मेहनत र पसिना बगायो भने त्यसको 2 गुणा बढी नेपालमा पैसा छ आज चितवन जिल्लाको म कन्टेन्टमा कुरा गर्छु चितवन जिल्लामा भन्यो भने उत्पादन भएको चिज बिक्री नहुने चिजै हुँदैन यहाँ भन्यो भने तर हामी त्यो चिजमा लाग्न सक्नु पर्यो तर हामी धेरै दुःख गर्न चाहदैनौँ दुःख गर्नु पर्यो सबैले इमान्दारीका सर्न पर्यो अहिले तपाईँको 10 वटा माउ बङ्गुर पालेर एकजनाले बस्यो भनेदेखि वर्षको उसले केही नभएको 4 लाख रुपियाँ कमाउँछ आफैले काम गर्नु पर्यो मान्छे राखेर आएसँग कृषिमा बस्छु भन्ने खालको परिकल्पना गर्नु केही पनि हुँदैन दुःख गर्नुपर्छ यो खालको स्थिति प्रशस्त मात्रामा छ यो कुरामा नेपाल सरकारले पढे लेखेका साथीहरूलाई युवा साथीहरूलाई यो ठाउँमा ल्याउने कोसिस पनि गर्नुपर्छ र विदेशी गएर मात्रै अब हामी गुलाम गर्ने विदेशीको नोकर बन्ने होइन आफ्नो मुलुकमा काम गरेर आफू मालिक बन्ने कोसिस गर्नु पर्यो र 4 जनालाई उद्यमशील बनाउने 4 जनाले 16 जनालाई रोजगारी दिने गरियो भनेदेखि हाम्रो मुलुक 5 वर्षमा आर्थिक रूपमा अत्यन्त माथि विकास हुन सक्छ भन्ने पनि मैले कुरा राख्न चाहन्छु र यो कुरामा सबै युवा पंक्ति साथीहरूलाई यो मुलुकमा बसोबास गर्ने उन्नति र प्रगति यो मुलुकको चाहने साथीहरूलाई यही मिडियामा त म आह्वान पनि गर्न चाहन्छु र कसैले हेर्न यो फर्ममा चाहना छ भने साथीहरू यो फर्ममा आएर मेरो फोन नम्बर कहीँबाट पत्तो लाएर गर्नु भने म सबै सल्लाह पनि दिन चाहन्छु यो अभियानको अब विकासका कुरा र समृद्धिको कुरा तपाईँ राजनीतिसँग जोडेर हामी अभियानको रूपमा लैजानुपर्छ र यो विकासलाई साँच्चै माथि उठाउनु पर्छ
जस्तो अब तपाईँको फर्ममा आएर कोही युवाले बङ्गुर पालन कसरी गर्ने कसरी सुरुवात गर्ने भनेर केही सिक्न चाहनुभयो भने त्यसका लागि खुल्ला छ कि छैन त्यसको लागि के गर्नुपर्छ
असाध्य यो फर्म खुला छ र मसँग ब्याचलर गरेका साथीहरू धेरैजना साथीहरू लाग्नुभयो तर एउटा स्वाइन फ्लूको एउटा महामारी चल्दाखेरि धेरै साथीहरू पलायन पनि हुनुभयो र मैले जहिले कंक्रिट कुरा मात्रै गर्दिनँ, यति मात्रै गर्नुहोस् साथी, योभन्दा माथि जानुहोस्, काम आफै गर्नुहोस्, मान्छे राखेर होइन, सबै अहिले रोजगारी सिर्जना गर्छु भनेर आफू नबाँचिकन अर्कोलाई बाँच्न बचाउन सकिँदैन भन्ने तर्क दिएर मैले चाहिँ हामी यसरी गरौँ भनेर भन्दाखेरि दुई चारजना साथीहरूले होइन हामी अलिक ठुलो गर्छौँ भन्दा कोही पलायन पनि हुनुभएको छ, तर हामीले त्यसरी गर्नु हुँदैन। यो सबै चिजहरू खुला छ, यो फर्ममा खुला छ, धेरै साथीहरू सल्लाह पनि लिन आउनुहुन्छ। अब हिजो अस्ति मात्रै बाह्रबाट चाहिँ दुई ग्रुप साथीहरू आउनुभयो, आज मात्रै नेपालगञ्जबाट मलाई फोन आएको छ, अब यो कसरी गर्नुपर्छ के गर्ने भनेर होइन। अनि अस्ति मात्रै उमेशजीले काठमाडौँबाट फोन गर्नुभयो, अब जीवन्त राख्ने तपाईँ लमजुङबाट एकदम भाइ आउनु, अब साँच्चै अब फर्म त तपाईँले बल्ल भने जस्तो बनाउनु भएछ भने धेरै साथीहरू सल्लाह लिन आउनुहुन्छ र धेरै कुराहरू मसँग मैले टेक्निसियन साथी डक्टर त नै टेक्निसियन साथी प्राविधिक साथी राख्दैछु, उहाँसँग सल्लाह हुन्छ, सल्लाह गर्ने सल्लाह जाने सबै कुरा त्यहाँ खुला राखिएको छ र जसले जान्छ हामी जो आउँछ यो पेसामा संलग्न हुन्छ भनेर लाग्नुहुन्छ त्यो साथीलाई फुल्ली मेरो सपोर्ट चाहिँ आर्थिक नैतिक रूपमा म फुल्ली सपोर्ट पनि गर्नेछ र गर्नेछु र गरेको पनि छु मैले। र कोही छैन मैले चारवटा म पाठालाई पाल्छु भन्दाखेरि तपाईँको पैसाको कारण नरोक्नुहोस् लगेर गर्नुहोस् पनि भनेर भनेको छु मैले। त्यसले गर्दाखेरि हामी सबै लागेर हुन्छ र सबैले यो बाटो खुला छ र तपाईँ हामी सबै लाग्नुपर्छ। अब यो बङ्गुरमा मात्र होइन बाख्रा पालनमा त्यति लाग्ने, अब अझै पनि मैले एउटा राम्रो देखेको कुरा यहाँ भेडा पालनको पनि मैले राम्रो थिएँ, यसमा मैले सोचेर पनि गर्न सकिराखेको छैन र अरू साथीहरू यो चिजमा पनि लाग्नुपर्छ। जसरी अहिले मैले 15-20 त्यहाँ भैँसी पनि छन् मसँग, होइन हामीले नगरेको केही पनि छैन, सबै गरेछौँ। म हिजो बेलुका अब राति 8 बजी म फर्म हेर्न पुगेको थिएँ, यहाँ मेरो काम सकेर 8 बजी मात्रै पुगेर सबै सर्वे गरेर म आएको छु। त्यसले गर्दा लागेर हुन्छ र सबै युवाहरूले लगाउनुपर्छ, राष्ट्रले पनि यो खालको नीतिगत कुरा ल्याउनु छ, लाइफ स्टकलाई कसरी नेपालमा प्रबन्धन गर्न सकिन्छ र माथि उचाइमा लाग्न सकिन्छ भन्ने कुरा अब राष्ट्रले पनि एउटा ट्र्याकमा ल्याउनुपर्छ सबै कुरा। र काम गर्ने दौडानमा हल्का फल्का नीतिगत कुरा चाहिँ हाम्रो एकदम इरोर छ नेपालमा, नीतिगत कुराहरूमा चाहिँ एकदमै सहज बनाइदिनुपर्छ भन्ने कुरा मैले राखेँ।
जस्तो बजार चाहिँ कस्तो छ
अहिलेको कन्टेन्टमा, त बजार त असाध्यै राम्रो छ। अहिले मैले 10-20 लाखको बङ्गुर बेचेँ भने पनि यहाँ पुगिराखेको छैन, हिजो मात्रै एउटा लगभग साथीले 5 लाखको के अरे अफर गर्नुभएको छ। योभन्दा 7 दिन अगाडि मैले 5 लाखको बङ्गुर बाहिर पठाएँ र अब आज दिउँसै एकजना साथीले जस्तै वीरगञ्जबाट फोन गर्नुभयो कति माल छ भनेर। बजार अहिले प्रशस्त छ, अब यो गर्न सक्नु पर्यो। अब कहिलेकाहीँ चाहिँ के हुन्छ, माल हुने अनि बजार नहुने पनि हुन्छ, तर त्यतिखेर चाहिँ टिक्नु सक्नुपर्छ। लाइफ स्टकको सबै डिफेक्ट नै त्यो, जतिखेर माल हुन्छ बजार नहुने, बजार हुन्छ माल नहुने पनि छ। तर हामीले यसलाई चाहिँ कमसेकम 2 महिना धान्छु, यदि बजार नै भए नगए पनि 2 महिना धान्छु भनेर बस्छ, त्यसको मार्केट प्रशस्त हुन्छ र अहिलेसम्म त्यस्तो देखा परेछ। बजारको लागि अहिले समस्या छैन, कति पनि समस्या छैन। मैले अहिले एउटा पाठा बेचेको 5,000 एउटा पाठा बेचिन्छ, जस्तै 45 दिनको पाठा बेचिन्छ र अहिले कुनै पनि के अरे सङ्घ संस्थाले मागेको मैले पुर्याउनै सकेको छैन, स्थिति यो छ बजार।
जस्तो जनशक्ति रोजगारी कति सिर्जना भएको छन्?
जनशक्तिको हिसाबमा अब बाहिर अहिले हाम्रो मेरो फर्ममा चाहिँ त्यो फर्ममा 7 जना साथीहरूले काम गर्नुहुन्छ र मैले उहाँलाई मैले एकदम के मात्रै हेर्छु भन्दाखेरि कतै समस्या ठुलो भने मलाई भन्ने, सानो समस्या मलाई नभन्ने, सबै आफूले बेच्नेदेखि लिएर सारा कुरा म्यानेज गर्ने तपाईँहरूको जिम्मा भनेर मैले स्टाफहरूलाई दिएको छु। म कुनै पनि रेखदेख गर्दिनँ, यो एउटा किन खालि विश्वासमा भर पर्ने कुरा हो।
वडा अध्यक्ष हुनुहुन्छ, बङ्गुरको स्याहार सुसार गरिरहँदाखेरि कहिलेकाहीँ कामप्रति हीनता बोध हुँदैन?
मलाई यो पेसामा त हाम्रो म्याडम र मेरो त कहिल्यै पनि यो भएन कि, अझै पनि म त के भनेको थिएँ त्यो पेसाको कुरा ल्यायो भने साथी, मैले जस्तै पेसा गरेर तपाईँहरू पनि गर्नु न साथी हो, तपाईँलाई मैले थ्याङ्क यू भन्न चाहन्छु। पेसा बेगर हुँदैन, त्यसले गर्दाखेरि कहिले काहीँ चाहिँ यहाँ हाम्रो साथीहरूको अलिक छुचो कति छुचो साथी बोल्ने होइन नि, यो मनै नै जोडेर भनेको त नै कति कति एका दोका साथीले जोडे फलनाले हिजो त्यो पेसा गरेर त्यस्तो खालको मान्छे भन्ने पनि सुनिन्छ, तर त्यो कुरा पचाएर जानुपर्छ। त्यसको यो सही हो कि बेठेको, तर्क ठिक हो कि बेठेको, त्यो तर्क सोचेर जानुपर्छ। कसैले त्यो पेसा गर्यो भने आज मुलुकमा यदि पेसा गरेन भने त्यो मान्छे त बाँच्न सक्ने अवस्था र विकास र समृद्धिको परिकल्पना नगरे हुन्छ। त्यसैले गर्दाखेरि जे पेसा हामीले गरेका छौँ यो पेसामा त म साँच्चै भने साँच्चै गर्व ठान्छु, म गर्व पनि ठान्छु र आफूलाई त्यो ठाउँमा म राख्न पनि चाहन्छु। म त सिधै भन्ने गरेका छु कि धेरै कुरा नगर साथी, पेसा गर पहिला कुरा, पेसा गरिसकेपछि तर्क गर, बिना पेसाको तर्क नगर यहाँ म भन्ने मान्छे र त्यसैले गर्दाखेरि जब हामी पेसा गऱ्यौँ त यो मुलुकमा भ्रष्टाचार बढ्छ, यदि पेसा गरियो भने भ्रष्टाचार पनि बढ्दैन, यो मुलुकमा सबै भ्रष्टाचारको कारणले विकास पनि नभएको भनेर मैले चाहिँ तर्क गर्ने गर्छु र धेरै साथीहरूले मसँग तर्क पनि गर्न चाहनुहुन्न।
अब अन्तिममा बेरोजगार युवाहरू जसले नयाँ काम गर्न खोजिराख्नु भएको छ उहाँलाई तपाईँको सन्देश के हुन सक्छ?
अब यो मुलुकमा बसोबास गर्ने सबै युवा साथीहरूको मैले कहिलेकाहीँ यो वडाध्यक्ष भएर म त्यहाँ हेर्छु, हेरेर म धेरै कहिले सुरु सुरुमा जाँदाखेरि त दिनको 30 वटासम्म पनि मैले सिफारिस लेख्नु पर्थ्यो, सिफारिसमा सही गरिदिनु पर्थ्यो। त्यतिखेर मलाई लाग्थ्यो कि यो मुलुक अब यो मुलुकको बसोबास भन्यो भने चाहिँ युवा कसैको दाँत खुस्किने नागरिकहरूको मात्रै देश हो, त्यसले गर्दा कसैले विकासको कुरा गर्छ नि विकासको परिकल्पना अब नगरी हुन्छ भन्नेमा म कहिले कहिले आफूलाई एक्लै बस्दाखेरि म तर्क गर्छु। अब म के भन्न चाहन्छु र अबको युवा साथीले अब यो विदेशमा होइन आफ्नो देशमा जुटौं र ठूल्ठूलो तपाईँको सटर हाउसदेखि लिएर ठूल्ठूलो शीतघरहरू चिसान कोल्ड स्टोरहरू अब नेपालमा बन्नुपर्छ, जहाँ कि तपाईँको काउली उत्पादन सिजनमा काउली उत्पादन गरेर त मेट्रिक टनका मेट्रिक टन त्यो कोल्ड स्टोरमा राख्न सक्नुपर्छ र सिजन अन्त्य भएपछि त्यो त्यहाँबाट निकालेर बेच्नुपर्छ, जसरी अब साउदी अरबमा लगेर खान्छन् त्यो व्यवस्था हामीले गर्नुपर्छ। त्यसै गरेर लाइफ स्टकको कुरामा पनि तपाईँको चाहिँ चिसान राखेर चाहिँ तपाईँको फ्रोजन गरेर टनका टन मासु राख्नुपर्छ। आज भारतबाट बङ्गुरको मासु मात्रै 37 अरबको मासु चाहिँ आयात नेपालले गर्न सक्ने, नेपालमा उत्पादन नहुने, त्यसैले गर्दाखेरि नेपालका युवाहरूले नेपालमै एउटा राष्ट्रसँग सल्लाह गरेर राष्ट्रले एउटा ट्र्याकमा ल्याएर नेपालले उत्पादनलाई बढाउने र नेपालमै रोजगारी सिर्जना गर्ने र नेपाललाई समृद्ध विकासको उचाइमा पुर्याउने र नेपाललाई सिङ्गापुर र मलेसियाको दाँजोमा पुर्याउने अबका युवा साथीहरूको हातमा छ। त्यसैले मैले सबै युवा साथीहरूलाई एउटै एउटा नै एउटा कुनै 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 लाइफ स्टक नभएर कृषि क्षेत्रमा अथवा कुनै उद्योग धन्दामा लाएर यो देशलाई उचाइमा लाने तपाईँहरूको हातमा छ भन्ने कुरा पनि राखेर म तपाईँहरूलाई सबै सबै युवा साथीलाई आह्वान गरेर यो देशमै रहेर काम गर्नुपर्छ भन्ने खालको म तर्क राख्न चाहन्छु। यसको नीतिगत कुराहरूमा नेपाल सरकारले सहज बनाइदिनुपर्छ अबका युवाहरूलाई, सर्टिफिकेट राखेर हुन्छ, सर्टिफिकेट देखाएर हुन्छ, कुनै लोन दिएर हुन्छ, लोन सिस्टममा कसरी कन्भर्ट गरेर हुन्छ, यी सबै कुराहरू मिलाएर एउटा नीतिगत मिलाइदिएर नेपालका युवा पङ्क्ति युवा युवतीलाई यही देशमा रोकेर अब विकासको निर्माणलाई अगाडि बढाउनु पर्छ भन्ने कुरा मैले राख्छु र नेपाली युवा युवतीहरू अब बाहिर जानु हुँदैन, आफ्नो देशलाई माया गर्ने र आफ्नो देशमा बसेर विकास गर्ने सोच बनाउनु पर्छ भन्ने कुरा म राख्न चाहन्छु।
समय दिनुभयो, यहाँलाई धन्यवाद।
हस् त, थ्याङ्क यू।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी बंगुर र बाख्रा पालन व्यवसाय र यसका फाइदाका विषयमा छलफल गरिरहेका छौं। बंगुरपछि रसुवाका बाख्रा पालन व्यवसायी हिङबा नामगेल तामाङसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामी चितौनका बंगुर पालन व्यवसायी नरेन्द्र कन्दङबा र रसुवाका बाख्रा पालन व्यवसायी हिङबा नामगेल तामाङसँग छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले चितौनका जनप्रतिनिधि तथा बंगुर पालन व्यवसायी नरेन्द्र कन्दङमासँग बंगुर पालन व्यवसाय र यसका फाइदाका बारेमा छलफल गर्यौं। अब हामी रसुवाको आमा छेदुङ गाउँपालिका वडा नम्बर 2 हाकुबेसीका व्यवसायी हिङबा नामगेल तामाङसँग बाख्रा पालन व्यवसायका बारेमा छलफल गर्दैछौ। 10 वर्ष अघि विदेशबाट फर्किएपछि 60,000 को लगानीबाट बाख्रा पालन शुरू गर्नुभएका तामाङ अहिले झण्डै 60 लाख बराबरको कारोबार गर्नुहुन्छ। केही दिन अघि रसुवा पुग्नुभएकी साथी जानुका दुवाडीले बाख्रा पालन गरिरहनुभएका तामाङसँग उहाँको घरमै पुगेर कुराकानी गर्नुभएको छ।
मेरो नाम निमा नामजल तामाङ हो, वार्ड नाम 2 घर चाहिँ पङ्लिङ बस्ने हो मेरो।
कहिलेदेखि सुरु गर्नुभएको बाख्रा पाल्न?
अब बाख्रा मैले बाख्रा पालेर जाने म पहिला अब यस्तै हो, दुःख पायो विदेश गयो, विदेशबाट आएपछि केही किसिम त गर्नु पर्ला भनेर चाहिँ बाख्रा पालेर जाने आज 5 वर्ष जति भयो। वर्षमा अब यस्तै हो आमदानी भनेको चिज, अब कुनै वर्षमा बोका बेचेपछि 1.5 लाख जति आउँछौँ, कुनै वर्षमा माउ माउ आएपछि भेन्नु पाएनौँ। त्यस कारणले अब एक खाल गोरु पालेछ, 50-60 भाग्रा पालेछ, अलिअलि किसान गर्दैछ, आलु मकै कोदो हो के, अब यहाँ तल भेग जस्तो हाम्रो खेत हुँदैन यहाँ त्यस्तो बिरालो ठाउँमा, त्यही हो।
बाख्रा पालेर महिनामा चाहिँ सरदर कति जति कमाउनुहुन्छ?
महिनामा होइन, हाम्रो 6 महिना बिना बेच्नु पाएनौँ।
कहाँ लगेर बेच्नुहुन्छ 6 महिनामा?
धुन्जेतिर, अनि कोही कोही यहाँ किन्न आउँछौँ ठेकदारहरूले, कसैहरूले, अनि ओभरनी अलिक धेरै नै भयो भने आफै धबाएर धुन्जेतिर बेच्नु जाने हो, त्रिशुलीतिर धुन्जेतिर, त्यही कसैहरूले, त्यही हो।
बाख्रा अब बोकाहरू लिएर जाँदाखेरि समस्या हुँदैन? यहाँबाट धुन्चे त टाढा छ बाटो, कसरी लानुहुन्छ त?
अब यहाँबाट बिहानै 6-7 बजी उठेर चाहिँ नि धबाएर चाहिँ चराउँदा चराउँदा बेलुका साँझमा मात्रै पुग्छ धुन्चे। अनि
बाटोमा स्याउलाहरू खुवाउनु पर्ला, मकै खुवाउनु पर्ला बाख्रालाई, त्यसको व्यवस्थापन बोकेरै जानुहुन्छ कि बाटोतिरै खुवाउने काटेर?
बाटोतिर यस्तै चराउँदै चराउँदै जाँदा जाँदा अनि बेलुका त्यहाँ बास बस्ने, अनि त्यहाँ ठेकदारहरूसँग मिलाउने, बिहान चाहिँ अब भएको जति थोरै पैसा बोक्ने घर आइहाल्ने।
बिक्न चाहिँ लाने बित्तिकै बिक्छ?
पहिला नै हामी कन्टी हुनुपर्छ, ल म यतिखेर यति दिनमा चाहिँ मैले बोका यति ल्याउने छ, तपाईँहरू लिने कि नलिने भनेर चाहिँ पहिला हामी सल्लाह गरेर चाहिँ यहाँबाट फोनमा कुरो गरेर, अनि ल यति दिनमा यति भोग चाहिँ चाहियो हामीले भनेपछि हामी यहाँबाट बिहानैदेखि बिहानै धबेर लान्छ, अनि बेलुका त्यहाँ बास बस्छ, हिसाब किताब हुन्छ, अनि बिहान भोलिपल्ट बिहान चाहिँ फर्केर आउँछ।
पहिले नै कन्ट्याक्ट हुन्छ, त्यसो भए उहाँहरूले माग गरे अनुसार नै तपाईँले लैजानुहुन्छ होइन?
पहिला नै उनीहरूले ल मलाई यति तिमीसँग यति भोग छ कि छैन भन्छ, यति छ कुन तरिका कुन व्यवहारले दिन्छ भने आउने, यति यति भने आफूले तोक्नु हो मल चाहिँ, अनि उनीहरूले तोकेको मलमा अब 1-2 पैसा तलमाथि हुन्छौँ, तलमाथि भएर छोड्दै अब गोरु मेरो गोरुले 12 रुपियाँ भन्ने पनि मिल्दैन, ल तपाईँले भन्ने पनि हामीले पाउँदिन, मैले भन्ने पनि तपाईँहरूले दिनु सकेन भनेर मिलेर चाहिँ हिसाब किताब गर्यो, अनि भोलि गएर बिहान चाहिँ फर्किरह।
जिउँदो खसीको मासु अहिले कसरी छ बजारमा, अनि त्यो अनुसारको तपाईँले बाख्रा खसी बेच्दाखेरि आमदानी हुन्छ कि हुँदैन?
हाम्रो चाहिँ यस्तो गर्छ, अब हामीले काटेर बेच्दिनौँ, उनीहरूले त काटेर बेचेर 1200-1700 हेरेर हुन्छौँ, हाम्रो चाहिँ त्यो जिउँदोमै गोरमोल गरेर चाहिँ यतिले यति बोकालाई यति किलो हुन्छ भने अन्दाजीले चाहिँ हामीले त्यतिकै जिउँदै छोड्थेन।
अब बाख्रा पालेर यति धेरै आमदानी गर्नुहुँदो रहेछ, त्यो पैसा चाहिँ कहाँ राख्ने गर्नु भएको छ?
यति हो, अब तिनवटा छोरा छ, बुहारीहरू छ, छोरीहरू छ, सबै पाल्नु परिहाल्यो, परै गर्नु परिहाल्यो, आफूलाई नभए पनि अब लाटो भयो भने छोराछोरी अलिकति बाटो टाटो हुन सकिन्छ कि भन्ने विचारले, त्यही आफू दुःख गरेर भए पनि छोराहरूले पढ्दैछ, कोही सभा ओभरसियरहरू कोही टिचरहरू पढ्दैछ, के अन्त
कता यहीँ हुनुहुन्छ कि बाहिर काठमाडौँतिर धुन्चेतिर?
कोही धुन्जेतिर छ, कोही सब्रोतिर छ, अनि विधामा घर आउँछौँ, अनि उनीहरू स्कुल खोलेपछि उनीहरू अब अबै ठाउँमा जान्छ।
जागिर पनि खानु भएको छ छोराहरूले?
अहिलेसम्म खाएको छैन, अहिले भर्खर पढ्दैछ, अब उसको पनि अलिकति थैलो नभरेकन त्यो नामलाई लाउँदिनु होला।
भनेपछि तपाईँले बाख्रा पालेर गर्नुभएको आमदानीले तपाईँको घर खर्च, तपाईँको परिवारको पढाइ सबै कुरा पुगिरहेछ?
अब पुग्नै पर्यो, अब के अन्त अब 3000 जाने ठाउँमा 1500 भयो भने टार्नै परिहाल्यो, अब नभए पछि जी बाउले जागिर छैन, जी उनीहरूले परै प्रस्त पुगेर उनीहरूले जागिर खेल्छ।
यहाँभन्दा ठुलो जागिर त के हुने हो र, यति धेरै बाख्रा पालन गर्नु भएको छ होइन, गएर विदेशमा गर्दाखेरिको दुःख तपाईँलाई थाहा छँदैछ होइन, त्यो सजिलो कि यहाँ बसेर बाख्रा पाल्न सजिलो?
मैले जहाँसम्म लाग्यो भने हामी आफै नेपालमा जस्तो विदेशमा के गर्ने रहेछ भने उनीहरूले नसके काममा चाहिँ हामी बोलाएको रहेछौँ, 24 घन्टा काममा खरियो भने आफूलाई खाना पायो, खरेन भने कामै छैन, खाना पिना पनि छैन, त्यही कारणले मैले आहा भएन आफ्नै देश जस्तो अर्काको देशमा नहुने रहेछ भने म फर्केर आएर यहाँ किसान र यो बस्तो भर चराउनेलाई पाल्नेलाई लगाएको।
कति वर्ष बस्नुभयो विदेशमा चाहिँ?
मैले विदेशमा मलेसियामा पाने जहाजमा 6 वर्ष बस्यो, 6 वर्षमा बसेर आएर आज 4-5 वर्ष भइसक्यो, आउने बित्तिकै अब यो पैसा राख्यो भने मासिन्छ भनेर चाहिँ मैले भग्रा अनि खाल गोरु किनेर चाहिँ नि पालेर आएको छ।
हजुर, कति लगानीमा सुरु गर्नुभएको बाख्रा पाल्नलाई पहिला चाहिँ?
मैले पहिला 15 गोरा भग्रा किनेको, त्यतिखेर चाहिँ 2000 दरले किनेको, 60,000 भग्रा किनेको, अहिले चाहिँ मैले लगभग 60 लाख जति लिइसक्यो होला हिसाब गर्दाखेरि 5 वर्षमा, अब पैसा त कहाँ आँस्यो अब अहिले 60-70 गोरा भग्रा छ।
60 लाख लिसक्नु भयो 5 वर्ष
60 लाख जति लिसै होला मैले वर्षको 2 लाख साढे 2 लाख जति लिरहेको छ अनि कुनै महिनामा कुनै वर्षमा 3 लाख 4 लाख पनि लियो बोगा धेरै फाल्यो पायो भने पैसा धेरै आउँछ हो कुनै महिनामा 20 25 वटा हुन्छ कुनै महिना कुनै वर्षमा चाहिँ 40 पनि हुन्थ्यो 70 75 वटा माउलेदा अनि त्यति गरेर छल्दा गोरालो बुढी गोरालो गर्छ अब बङ्गलिङ धाउने घर धाउने त्यति त हो
तपाईँ एक्लैले पाल्नु भएको कि अरू स्टाफहरू पनि राख्नु भएको छ
अनि म एक्लैले पालेको बराबुढी छ
बुढाबुढी मिलेर पाल्नु भएको
बराबुढी मिलेर पाल्नु
अब यहाँ त्यति धेरै बाख्रालाई चराउने ठाउँ अनि घाँसहरू सबै पुग्छ त तपाईँको आफ्नै बारीकोले
हाम्रो आफ्नै बारीमा होइन जङ्गलमा त्यही बिर पखामा चराउने हो अनि हिउँदो भएपछि लेकमा अलि लेकमा लान्छौँ बर्खा भएपछि यही ब्यासी पङ्लिङतिर ल्याउँछौँ
लेकमा गएर चाहिँ बाख्रा सँगै उतै बस्नुहुन्छ कि बाख्रा छोडेर तल आउनुहुन्छ
जहाँ बाख्रा पुग्यो त्यहाँ घोर बनेर बस्नु हो
कति कति समय बस्नुहुन्छ माथि कति तल बस्नुहुन्छ
छ महिना माथि बस्नुहुन्छ बसिन्छौँ छ महिना तल बसिन्छ वर्षमा
माथि भनेको धेरै नै माथि हो यहाँबाट कति समय लाग्छ
यहाँबाट 2-3 घन्टा लाग्छ गाउँभन्दा अलि 2 घन्टा 1.5 घन्टा ठाउँमा बारीतिर 2 घन्टा जति लाग्छ मेरो हिउँदो बस्दा बर्खामा चाहिँ यही तल पङ्लिङमै बस्ने हो
अनि खोरहरू चाहिँ माथि छुट्टै तल छुट्टै छ
खोर माथि एउटा माथि बस्दा माथिको छुट्टै छ यहाँ बस्दा यही खोर हो पङ्लिङको तल माथिको चाहिँ अब खोर त एकचोटि बनाएपछि त 10 वर्ष हुने रहेछ भनेर चाहिँ दुःख गरेको रिन्सको माथि त्यो बोगाको माथि त हो नि पैसा सैसा उनीहरूको घर पनि आफूको घर पनि त्यही भाग्रको माथि ऊ गरेको
अनि तपाईँको बुढाबुढीले चाहिँ दुवैजना मिलेर सहकार्यमा काम हुन्छ कि तपाईँले चाहिँ बाहिरको अब बाख्राहरू पालन गर्ने अनि तपाईँको श्रीमतीले चाहिँ घरको काम गर्ने हुन्छ कि कस्तो छ सहकार्य
यस्तो अब दुई बुढाबुढी मिलेर म गोरमा बस्यो भने उसले घरको किसानहरू गर्छौँ अनि म यताउता धुन्जेतिर कारमनतिर गयो भने फेरि बुढी गोरमा बस्नु परिहाल्यो अर्को गोरालो राख हुने अहिलेको समयमा अब 30,000-40,000 खोज्छौँ महिनामा 15-20,000 माथि खोज्छौँ त्यो दिने भन्दा भएर आफै दुःख गर्ने भने चाहिँ मिहिनेत चाहिँ त्यही दुःख गरिँदैछ
अहिले तपाईँलाई जस्तो विदेश गएर त्यति धेरै वर्ष बसेर कमाउनु भन्दा बरु नेपालमा सुरुबाट नै बाख्रा पालन गरेको भए धेरै राम्रो हुन्थ्यो भन्ने पछुतोलो पनि लाग्छ
त्यही लाएर पो मैले विदेशभन्दा आफ्नै स्वदेशमा आफ्नै नेपालमै हुने रहेछ भने चाहिँ बाख्रा पालेको विदेशमा यति 6 वर्ष बस्यो कुनै महिनामा त एकदम दुःख भयो कुनै महिना त साथीभाइसँग हालिदिएर पैसा कमाउन सकिनँ
दुःख भने कस्तो दुःख
दुःख भने यस्तो कि ड्युटी गऱ्यो भने पैसा देखाउने पैसा पाउने हो ड्युटी गऱ्यो भने कुनै दिन भोगो पनि बस्नुपर्छ तिर्क पनि बस्नुपर्छ विदेशमा त्यस कारणले अनि आफ्नै नेपालमै हुने रहेछ भनेर चाहिँ मैले यही वस्तुपालनमा पनि गाई पाल्न भैँसी पाल्नेलाई के गर्नुपर्ने रहेछ भने घाँस पुग्यो भने उसको गु पनि बोक्नुपर्ने भयो भग्रको अब एक भारी मोलले भने त एउटा गरा थिङ्किन्छौँ गाई गोरुले चाहिँ नि अलिकति हामीले गोरु चाहिँ मैले एक खाल मात्रै पहिलादेखि एक खाल पाल्दै अनि त्यो बुढो भएपछि बेच्दै अनि फेरि एक खाल सानो छाम्दै किन्दै पाल्दै गरेको
हजुर अनि बाख्राको जुत्तो हालेपछि चाहिँ अहिले अरू मकैहरू पनि राम्रो भएको छ अरू तरकारी बालीहरू पनि
अहिले यो भाग्राको जुत्तो हालेपछि विकासीको मोल साह्रो हुने रहेछ
हजुर
अनि तरकारी सब्जी सबै मकै कोदो गहुँ जौले विकासी यो भाग्राको जुत्तो हालेपछि त विकासी मोल चलन गर्नु पर्दैन रहेछ
विकासी मोल हाल्नुहुन्न त्यसो भए
हाल्दिन हाम्रो यो भाग्राको मोल हालिसकेको बारेमा चाहिँ बालीमा चाहिँ विकासी मल हाल्दिन
पहिला चाहिँ विकासी मल पनि प्रयोग गर्नुहुन्थ्यो
पहिला पनि मेरो बाउआमाको पालो पनि हामीले बस्तो पालेर आएको थियो अहिले विकासी मल चलन गर्दिनौँ आलु सालुमा मकै सकेमा चाहिँ केही गर्दिनँ विकासी मलै गर्दिनँ अहिले गाउँघरमा बस्तो नभएको मान्छेहरूले चाहिँ नि विकासी मलले भन्दा काम चल्दिने
हजुर तपाईँको कतिजनाको परिवार हो
मेरो 3 छोरा जेठो मैलाको भुहारी छोरीहरू नानीहरू जेठोले 2 छन् मैलाले 1 छ भुहारी 2 छोरा 3 अनि छोरी 1 छोरीले नानी 2 छ छोरी जोइन जम्मा 13 जना छ
हजुर 13 जनाको सबैभन्दा जेठो बाटो तपाईँ हुनुहुन्छ
होइन मेरो परिवार दाई भने पनि म एक्लै हो, भाइ भने म एक्लै हो, आमाले जन्मेको म एक्लै भयो अनि मैले चाहिँ तिनवटा छोरा छ भन्नुभएको।
अन्तिममा अब जो मान्छेहरू विदेश मात्रै जान पाए हुन्थ्यो भनेर खाडी मुलुक जान मात्रै खोजिराख्नु भएको छ नि, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ?
मैले त्यही भएर पो गाउँमा आएर ल हेर्नुहोस् साथीभाइ केटाहरू दिदीबहिनीहरू विदेशमा भने रुख बाटो फालेको होइन, हामीले जति चाहिँ उनीहरूले नसकेको काम हामी लगाउने रहेछ, हामीले दुःख यहाँ नेपालमा भन्दा विदेशमा एकदम कठा दुःख बोक्नु पर्ने रहेछ, बरु विदेश नखोदा अब नि गाउँ घरमा बरु किसान हुन्छ कि वस्तु पालन हुन्छ कि केही बिजनेस अब गाउँ अनुसारको बिजनेस केही हुन्छ कि भनेर चाहिँ साथीभाइले त्यही कुरो चलाइरहेको। मैले म आएपछि म चेदेर देउदा नपरेन चेन्ने रहेछ मान्छे पारेपछि, म पनि पहिला के भयो भने साथीभाइ विदेश गएर यिनीहरू त विदेशमा त पैसा थुप्रो कमाउनु होला अनि अनि म विदेश जान्छु भने म पनि आफू पनि हेर्नु गयो चाक्यो अनि थुक पाएपछि त बल्ल आफूलाई पनि चेतना भयो साथीभाइले। त्यही भएर मैले अहिले छोराछोराहरू विदेश गएर बुवाले त्यहीँ ठाउँमा पानी सानी दुधको दुध पानीको पानी छुटेर आएर पो बाउ जाँतो गरेको, त्यहाँ अलि सुख भए त बसिरहने म पनि तिमीहरू पनि पठाउँथ्यो भनेर गाली गरेको थिएँ मैले।
उहाँ हुनुहुन्थ्यो रसुवाका बाख्रा पालन व्यवसायी हिङबा नामगेल तामाङ। बाख्रा पालन व्यवसाय र यसका फाइदाका विषयमा साथी जानुका दुवाडीसँग कुराकानी गर्दै त्यसअघि हामीले चितौनका बंगुर पालन व्यवसायी नरेन्द्र कन्दङमासँगको कुराकानी पनि सुन्यौं। उहाँहरू दुवैजनाको कुराकानीसँगै कृषि विशेष कार्यक्रम बदरिदो नेपालको आजको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।